پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. ہمارا یہ پروگرام ریڈیو پر میڈیم ویو 972 پر پاکستان کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے. ہماری ویب سائٹ اردو voa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے نشر ہونے کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے, جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/hardamrawanhaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں. اپنے اور اپنے گھر والوں کے بہتر مستقبل کے لیے نئے نئے اور بڑے بڑے خواب دیکھنے اور انہیں پورا کرنے کے لیے تو لاکھوں کروڑوں افراد دن رات کوشاں رہتے ہیں, لیکن آپ نے ایسے لوگوں کو کم کم ہی دیکھا اور سنا ہوگا جو ان لوگوں کے لیے نئے نئے اور بڑے بڑے خواب دیکھیں اور ان لوگوں کے چھوٹے بڑے خوابوں کو پورا کرنے کے لیے دن رات کوشاں رہیں جو اپنے زندگی میں بڑے بڑے تو کیا چھوٹے چھوٹے خواب تک نہ دیکھ سکتے ہوں. آج ہم آپ کو ایک ایسے پاکستانی امریکی شخص کی کہانی سنا رہے ہیں جس نے ہزاروں لاکھوں کروڑوں پاکستانیوں کی طرح اپنے اور اپنے گھر والوں کے بہتر مستقبل کے خواب دیکھے اور ایک کے بعد ایک اپنے بہت سے خواب پورے کرتا چلا گیا. لیکن خوابوں کے اس سفر کے دوران ایک لمحہ ایسا بھی آیا جب اس نے اپنی زندگی کا ایک بہت مشکل خواب دیکھ لیا, اور وہ خواب تھا اپنے لیے نئے نئے اور بڑے بڑے خواب دیکھنے کا سلسلہ ختم کر کے اپنے بنے بنائے خوابوں کو توڑ کر مصیبت میں مبتلا ان افراد کے لیے نئے نئے خواب بننا اور انہیں پورا کرنا جو اپنے خواب خود دیکھنے کی سکت بھی کھو چکے ہوں اور جن کے لیے کوئی دوسرا بھی اپنے خوابوں کا سلسلہ ختم کرنے کو تیار نہ ہو. یہ کہانی ہے پشاور کے ایک عام سے فیزیو تھراپسٹ کی, جس نے امریکی ریاست ڈیٹرائٹ میں فیزیو تھراپی کے اپنے کامیاب بزنس کو ختم کر کے پاکستان واپسی کا سفر اختیار کیا اور ان غریب اور نادار افراد کی مدد کے لیے کوشاں اداروں سے وابستگی اختیار کی جو ریڑھ کی ہڈی یا حرام مغذ میں چوٹ لگنے کے بعد ٹانگوں سے مفلوج ہو کر جسمانی, نفسیاتی اور معاشی مشکلات میں گھر جاتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہم نے مہمان بنایا ہے ایک پاکستانی امریکی ماہر فزیو تھراپسٹ الیاس سید کو, جو حیات آباد پشاور میں قائم ادارے پیراپلیجک سینٹر میں سی ای او کے طور پر خدمات انجام دینے کے ساتھ ساتھ ایک ممتاز فلاحی ادارے ہیلپنگ ہینڈ فار ریلیف اینڈ ڈیولپمنٹ یو ایس اے کے پاکستان میں قائم کمپریہنسو فزیکل ریہیب پروگرام کے لیے رضاکارانہ طور پر مینیجنگ ڈائریکٹر کی ذمہ داریاں بھی سنبھالی ہوئے ہیں. ہمارے مہمان الیاس سید چیئرمین ہیں معذور افراد کے حقوق اور مسائل کے بارے میں آگہی پھیلانے والے ادارے فرینڈز آف پیراپلیجکس کے, جبکہ وہ لوئر دیر میں یتیموں اور نادار افراد کی تعلیم اور مالی مدد کے لیے کوشاں فلاحی ادارے کرسنٹ ویلفیئر پروگرام کے لیے بھی چیئرمین کے طور پر خدمات انجام دے رہے ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawanhaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہمارے مہمان الیاس سید اس وقت موجود ہیں پشاور سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم الیاس سید صاحب.
وعلیکم السلام.
بہت شکریہ ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے قیمتی وقت میں سے کچھ وقت نکالنے کا. آپ سے گفتگو کا آغاز کریں گے. آپ کے خوابوں کی کچھ کہانی تو ہم نے سنائی اپنے سننے والوں کو, لیکن وہ یہ ضرور جاننا چاہیں گے کہ وہ کون سا خاص لمحہ تھا جب آپ نے یہ فیصلہ کیا کہ اب آپ کو اپنے آبائی وطن جانا ہے اور آپ کے آبائی وطن پاکستان کو اور اس کے لوگوں کو آپ کی ضرورت ہے اور آپ کو واپسی کا سفر اب امریکہ سے اختیار کرنا ہی ہے.
جی یاسمین، اس کا کوئی ایگزیکٹ لمحہ تو مجھے یاد نہیں ہے، لیکن میں چونکہ یوں سمجھے کہ بالکل بچپن ہی سے اور اسٹوڈنٹ لائف سے ایک سوشل ورک کرتے ہوئے مجھے بس خوشی محسوس ہوتی تھی ہمیشہ سے، اور ابھی کا آنے سے پہلے بھی میرا یہ ارادہ تھا کہ میں انشاءاللہ جلد ہی کچھ اپنے مالی حالات بہتر کر کے انشاءاللہ واپس آؤں گا. ہمیشہ سے یہ خواہش رہی تھی کہ میں واپس آ کے اپنے لوگوں کی خدمت کروں یہاں پہ آ کے، لیکن دس سال پورے ہوتے ہوتے میں پھر جو نا مجھ سے مزید مطلب برداشت نہیں ہوتا تھا کہ میں تمام تر زندگی کی تمام تر سہولتیں مجھے میسر ہو، اور جہاں پہ میں پیدا ہوا ہوں، جہاں پہ میں پلا بڑا ہوں، جس ملک نے مجھے تعلیم دی ہے، وہاں پہ ہر طرح کے مسائل ہو. تو بس یہ ایک خواہش سی تھی، ہمیشہ سے میرے ساتھ رہی تھی، اور باقاعدہ ایک منصوبے کے تحت میں مطلب پہلے سے یہ پروگرام تھا میرا
کہ واپس آئیں گے. تو آپ کے اہل خانہ نے آپ کے اس مشکل مشن میں آپ کا ساتھ دینے میں کیا اسی جذبے کا اظہار کیا جو آپ میں اس وقت موجود تھا؟
جی میری وائف بھی اتفاقاً ایک تو یہ ہے میری ہی گاؤں ہی کی ہے، اور میرے بچے اس وقت چھوٹے تھے. میری سب سے جو بڑی بچی ہے جو اس وقت مشیگن میں ہے، شادی ہو گئی ہے ان کی، وہ اس وقت 9 سال کی تھی، اور میرے خیال میں فیصلوں پہ اثر انداز ہونے کا وقت نہیں تھا ان کا. اور وائف میری میرے ساتھ بالکل پوری طرح ان لائن تھی، اور الحمدللہ اسی لیے ہمیں کوئی کسی قسم کی مشکل پیش نہیں آئی. جہاں تک یہاں پہ میری فیملی کا تعلق ہے تو وہ تو ویسے بھی چاہ رہے تھے کہ جو باقی ایکسٹینڈیڈ فیملی ہے کہ میں واپس ہی آ جاؤں جیسی بھی ممکن.
اچھا تو اب ہمارے سننے والوں کو اس سے پیشتر کہ ہم بات کریں کہ آپ کے اس سینٹر میں کیا کچھ ہوتا ہے، ہمارے سننے والوں کو سب سے پہلے تو یہ بتائیے کہ یہ پیراپلیجک مرض ہے کیا، اور یہ کس قسم کی جسمانی معذوری ہے، اور یہ دوسری جسمانی معذوریوں سے کس طرح مختلف ہے؟
میں تھوڑا سا پیراپلیجک سینٹر کے بارے میں پہلے بتاتا ہوں کہ پیراپلیجک سینٹر ایک ایسا ادارہ ہے جہاں پہ حرام مغز یا گردن اور کمر کی ہڈی پر چوٹ لگنے والے جو مریض ہوتے ہیں، ان ساری مریضوں کو کابل ٹو کراچی یہاں پہ لایا جاتا ہے، اور ان کو یہاں پہ ان کا علاج معالجہ اور جسمانی اور سماجی اور معاشرتی بحالی کا کام پورا یہاں پہ کیا جاتا ہے.
کراچی سے کیوں لایا جاتا ہے؟ کراچی سے لایا جاتا ہے
پورے ملک میں، اس لیے کہ پورے ملک میں اس طرح کا کوئی اور ادارہ موجود نہیں ہے.
اچھا،
یہ اپنی نوعیت کا بالکل واحد ادارہ ہے. یہ ایکچولی رشیا افغان وار کے دوران انٹرنیشنل ریڈ کراس نے، انٹرنیشنل کمیٹی آف دا ریڈ کراس نے اس کو قائم کیا ہوا تھا ارلی 80s میں، جو بعد میں جا کے جب وہ لوگ 1992 میں یہاں سے چلے گئے تو انہوں نے ایک پاکستانی ادارے کے حوالے کیا، جو بدقسمتی سے اس کو نہ چلا سکی کی حالت بہت زیادہ خراب ہو گئی، اور بعد میں مجھے انوالو ہونا پڑا جب میں امریکہ سے واپس آیا. وہ تو ایک الگ کہانی ہے. بہرحال اب کے سوال کا جہاں تک تعلق ہے تو پیراپلیجک اصل میں ہم ہر اس شخص کو کہا جاتا ہے جو کہ دڑ کے نیچے سے معذور ہو جائے، دونوں ٹانگوں پہ ان کو کنٹرول نہیں رہتا ہے، اور وہ ایک قسم سے اپنے جسم کے قیدی بن جاتے ہیں. لیکن یہاں پہ بات کی وضاحت کرنا ضروری ہے کہ پیراپلیجک سینٹر میں ہم صرف پیراپلیجکس نہیں بلکہ کواڈی پلیجکس کو بھی یہاں پہ ہم ٹریٹ کرتے ہیں. اور کواڈی پلیجکس وہ لوگ ہوتے ہیں جن کی گردن کی ہڈی ٹوٹتی ہے اور اسپائنل کارڈ کی انجری ان کو سروائیکل اسپائن یا گردن کے لیول پہ ہوتی ہے، تو ان کے ہاتھ بھی مطلب ایک شل ہو جاتے ہیں، ہاتھ بھی کام کرنا چھوڑ دیتے ہیں، تو ان کو کواڈی پلیجک کہا جاتا ہے. اور ہم یہاں پہ ہمارے مریض جو ہے 25% کواڈی پلیجک اور 75% پیرا پلیجک ہوتے ہیں.
تو اس کا مطلب یہ کہ ہر اس مریض کو جو کسی نہ کسی طور پر جسمانی طور پر معذور ہو جاتا ہے، اس کی بحالی کے لیے آپ کا سینٹر کام کرتا ہے، اور یہ پاکستان میں واحد اپنی نوعیت کا ایسا سینٹر ہے.
جی اصل میں اس میں ایک بات کی ضروری ہے کہ ہر قسم کی معذوری نہیں، معذوری کی تو مختلف قسمیں ہیں. بہت سارے لوگ پیدائشی معذور ہوتے ہیں، بہت سارے لوگوں کو کسی بیماری کی وجہ سے معذوری ہو جاتی ہے، بہت سارے لوگوں کی معذوری ان کی ہیڈ انجری کی وجہ سے ہوتی ہے، ایکسیڈنٹ وغیرہ ہوتے ہیں اور ان کی برین دماغ پہ چوٹ آ جاتی ہے، تو تو اس کی وجہ سے بھی معذوری ہو جاتی ہے. تو یہاں پر ہم صرف اور صرف ان مریضوں کا علاج معالجہ اور جسمانی بحالی کا کام کرتے ہیں جن کی کمر اور گردن کے اندر موجود اسپائنل کارڈ کے اوپر چوٹ لگی ہو, حرام مغز کے اوپر چوٹ لگی ہو, اور وہ بھی صرف چوٹ لگی ہو, بیماری کے نتیجے میں نہیں. اگر کسی کو مثال کے طور پر کمر یا گردن کی ہڈی کی ٹی بی ہے یا کینسر ہے یا کوئی اور نیورولوجیکل ڈیزیز ہے یا مسکولوسکیلیٹل ڈیزیز ہے اور اس کی وجہ سے وہ پیراپلیجک یا کواڈریپلیجک ہوا ہوا ہے, تو ان کو ہم یہاں پہ نہیں, ہم چونکہ ہم صرف اور صرف پوسٹ ٹرامیٹک اسپائنل کارڈ انجریز یعنی کہ جو حادثاتی طور پر جن لوگوں کے حرام مغز پہ چوٹ لگتی ہے ان لوگوں ان مریضوں کو ان پیراپلیجکس اور کواڈریپلیجکس کو ہم یہاں پہ کھاتے ہیں. اور میں یہ اس لیے وضاحت سے کہنا چاہتا ہوں کہ اکثر جب اس طرح کا کوئی انٹرویو وغیرہ ہوتا ہے تو بعد میں ہمارے اوپر پریشر بہت زیادہ بڑھ جاتا ہے, اور چونکہ باقی بھی جتنی میں نے ذکر کیا جیسے ہیڈ انجریز ہے یا مسکولوسکیلیٹل ڈفرنٹ ڈیزیزز ہے, کمر کی ٹی بی ہے اور کینسر وغیرہ ہے, تو اس کے بھی بہت سارے مریض ہیں یہاں پہ, اور بدقسمتی سے ان مریضوں کے لیے بھی یہاں پہ کوئی اس طرح کا کوئی ادارہ نہیں ہے جہاں پہ ان کی پوری بحالی کا کام کیا جائے. ایکچولی تو یہ وضاحت اس لیے ضروری ہے کہ ہمارے اوپر پریشر پر بہت زیادہ بڑھ جاتا ہے.
تو اگر ایسا کوئی شخص ہمارا یہ پروگرام سن رہا ہے یا ایسے کوئی لوگ ہمارا پروگرام سن رہے ہیں جو ایسے لوگوں کو جانتے ہوں, تو ان کے لیے ایک یہ انفارمیشن ہے کہ اگر وہ چاہیں تو پشاور میں حیات آباد میں ایک ایسا مرکز قائم ہے جس کے سی ای او ہیں سید الیاس, اس وقت ہمارے پروگرام ہر دم رواں زندگی میں مہمان ہیں, اور ہم ان سے تھوڑی دیر کے بعد یہ بھی پوچھیں گے کہ اگر ان سے کوئی رابطہ کرنا چاہے اور اس مرکز تک پہنچنا چاہے تو اس کو کیا کرنا ہوتا ہے. لیکن ہم پہلے الیاس سید صاحب آپ سے یہ پوچھیں گے کہ آپ نے کہا کہ یہ ادارہ سہولیات تو فراہم کرتا ہے, تو کیا یہ سبھی لوگوں کو مفت سہولیات فراہم کرتا ہے یا نادار لوگوں کو مفت فراہم کرتا ہے اور دوسرے لوگوں سے اجرت کے ساتھ؟
جی بالکل, ہم سب مریضوں کو جتنے بھی ہمارے پاس مریض آتے ہیں ان کو سب کو ایک جیسے بالکل فری ٹریٹمنٹ پرووائڈ کرتے ہیں. نہ صرف ٹریٹمنٹ بلکہ ایک مریض اور ایک ان کے اٹینڈنٹ کو ہم کھانا بھی دیتے ہیں, چائے بھی دیتے ہیں, ان کو علاج معالجے میڈیسن سرجری اور تھراپی جو مختلف ہماری فیزیو تھراپی اکیوپیشنل تھراپی ریکریشنل تھراپی اور سائیکو تھراپی یہ ساری چیزیں انکلوڈنگ جو اکوپمنٹ ان کی ضرورت ہوتی ہے ان کے آرتھوٹکس چاہیے ہوتے ہیں یعنی کہ جو مصنوعی سہارے ان کو چاہیے ہوتے ہیں وہ بھی ہم یہیں پہ بنا کے دیتے ہیں ان کو بالکل فری آف کاسٹ. ویل چیئر ہم اپنے بناتے ہیں اور ان کو بالکل فری آف کاسٹ دیتے ہیں. یہاں تک کہ کچھ ہمارے مریض ایسے بھی ہوتے ہیں جن کو گھروں پہ جانے کے لیے ہاسپٹل بیڈ چاہیے ہوتا ہے, تو یہاں تک کہ ہم وہ ہاسپٹل بیڈ بھی بنا کے ان کو دے دیتے ہیں.
تو اتنی ساری سہولیات فراہم کرنے کے لیے آپ کے ادارے کی فنڈنگ کون کرتا ہے؟
میں نے جیسے ذکر کیا تھا کہ انیشیلی تو انٹرنیشنل ریڈ کراس نے بنایا تھا, لیکن ان کے جانے کے بعد یہ ادارہ جو ہے بالکل ختم ہونے کے قریب ہو گیا تھا, اور میں جب امریکہ سے واپس آیا تو مجھے اس میں انوالو ہونا پڑا کیونکہ میں پہلے یہاں کام کر چکا تھا اور وہ یہاں پہ میرے موجود ساتھی مجھے چھوڑ نہیں رہے تھے کسی بھی صورت میں, حالانکہ میں پاکستان شفٹ ہوا تھا تو اس خیال سے کہ میں یہاں کوئی تعلیمی ادارہ بناؤں گا. تو ابتدائی طور پر تو ہم نے یہ کیا کہ سب سے پہلے ہم نے حکومت کو اس وقت کی جو گورنمنٹ تھی 2002 سے لے کر 2006 تک, تو اس وہ گورنمنٹ سے ہم نے رابطہ کیا اور کافی تھک و دو کے بعد آفٹر اسٹرگل آف اراؤنڈ 3 ایئر پورے 3 سال مسلسل ہم تھک و دو کرتے رہے, اور اس دوران میں ہم نے حکومت کو اس بات پہ کنونس کیا پروینشل گورنمنٹ کو کہ وہ ہمیں مالی معاونت کرے, اور انہوں نے شرط میں ہمارے ساتھ معاونت شروع کی کہ وہ کہ مجھے اس کو ٹیک اوور کرنا پڑے گا اور مجھے جوائن کرنا پڑا. اس کے بعد پھر ہمیں یہاں کام تو ہم نے شروع کر دیا اور مریضوں کو ہم نے ریلیف تو دے دی, لیکن یہ کام اتنا آسان نہیں تھا, اس میں بہت ساری مشکلات تھی, بہت سارے بیوروکریٹک ہرڈلز تھی, بہت سارے پولیٹیکل ہرڈلز تھی, یہاں پہ لوگوں کو بھی بات صحیح طرح سے سمجھ نہیں آتی, تو وی ہیڈ ٹو پاس این آرڈیننس, اور حکومت جو اس کی حکومت تھی اس کے بالکل آخری دن ہمارا آرڈیننس پاس ہو گیا, اور اس کے بعد اس کو اگلی حکومت نے ان کو ایکٹ آف پارلیمنٹ کے تھرو اس کو ایک آٹانومس باڈی بنایا, اور اٹانومس باڈی بننے کے بعد ناؤ اٹس انڈر جو ہماری ہیلتھ ڈپارٹمنٹ ہے خیبر پختونخوا گورنمنٹ کی, تو ان کے ایڈمنسٹریٹو کنٹرول میں ہے یہ ادارہ, اور یہاں کا چیف ایگزیکٹو اب خیبر پختونخوا کا گورنمنٹ اپوائنٹ کرتا ہے, اور وہ میجورٹی جو ہماری جو دا بلک آف اور بجٹ جو ہے وہ خیبر پختونخوا کا گورنمنٹ پے کر رہی ہے, لیکن ہم نے چونکہ یہ 98 سے ادارہ ہے اور ہم نے سٹارٹ لیتے ہوئے پہلے 3 سال جو میں نے سٹارٹ لیا ہوا تھا تو اس میں ہم نے باقاعدہ این جی اوز کو اور انڈیویجول فلنتھراپسٹ کو اور یہاں پہ لوکل احتباد کے اندر رہنے والے اور میرے ہمارے جو دوست امریکہ کے اندر مختلف لوگوں نے اس میں پہلے ہی دن سے تعاون شروع کیا ہوا تھا اور ابھی تک الحمدللہ ہمارے ساتھ مختلف این جی اوز بھی تعاون کر رہے ہیں، انڈیویجولز بھی ہمارے ساتھ تعاون کر رہے ہیں، مختلف جو مخیر حضرات اور خواتین ہمارے ساتھ مختلف انداز میں لوگ مدد کرتے رہتے ہیں۔ تو جو حکومت کے فنڈز ہیں، اگرچہ ماشاءاللہ ہمیں حکومت بھی اب کافی فراخ دلانہ انداز میں فنڈز دینے لگی ہے، لیکن اس کے باوجود جو جس طرح کہ آپ نے کہا کہ جو سروسز ہم دے رہے ہیں وہ میرے خیال میں کسی بھی گورنمنٹ کے لیے کہیں بھی دنیا بھر میں، چونکہ پیراپلیجکس اور کواڈریپلیجکس اور یہ پوسٹ ٹرامیٹک اسپائنل کارڈ انجریز یہ بہت ایکسپینسو قسم کی انجریز ہوتی ہے دنیا بھر میں۔ اگر امریکہ کی مثال لے لیں تو وہاں پہ ایک کواڈریپلیجک مریض کو اگر آپ ٹریٹ کرتے ہیں تو ود ان دا فرسٹ 2 ایئرز اس کے اوپر ملٹی ملین ڈالر کا خرچہ آتا ہے۔ تو لیکن ہمارے یہاں تو خرچہ اتنا نہیں ہے، ہمارے یہاں
کتنا بجٹ ہے اس وقت اور آپ کا کتنا عملہ ہے اس سینٹر میں؟
گورنمنٹ کی طرف سے جو ہمارا اس وقت جو سینکشن بجٹ ہے وہ 60 ملین روپیز پر ایئر ہے اور ہمارے امپلائیز اس وقت 130 امپلائیز یہاں پہ کام کر رہے ہیں۔
اچھا، تو یہ امپلائیز جو ہیں یہ اس میں ماہرین کتنے ہیں جو خاص طور پر علاج کرنے کے لیے موجود ہیں؟
ہمارے ماہرین میں بنیادی طور پر تو ایک ریہیبلیٹیشن سینٹر ہے، یہاں پہ جو سب سے بڑا کردار ہوتا ہے وہ فیزیو تھراپسٹ، آکیوپیشنل تھراپسٹ اور آرتھاٹسٹ کا ہوتا ہے، لیکن ان کو سپورٹ کرنے کے لیے مریضوں کو بنیادی میڈیکل پرابلمز بھی ہوتی ہیں، کمپلیکیشنز بھی ہوتی ہیں، بلکہ ہمارے 80% مریض ہمارے پاس جو آتے ہیں ان کی زبردست بڑے بڑے زخم بن چکے ہوتے ہیں، پریشر سورز یا بیڈ سورز جن کو کہتے ہیں، تو ان کو وہ اس لیے ہمارے پاس یہاں پہ ڈاکٹروں کی ایک ماہر ڈاکٹروں کی ایک ٹیم موجود ہوتی ہے، ہمارے پاس سرجنز بھی ہوتے ہیں جو پلاسٹک سرجری ان کی جو زخم ہوتے ہیں ہمارے مریضوں کے وہ وونڈ کیئر جو ہوتا ہے وہ بھی یہاں پہ ہوتا ہے، نرسنگ ڈپارٹمنٹ ہمارا ایک بہت بڑا ڈپارٹمنٹ ہے اور نرسنگ ایٹ پیراپلیجک سینٹر ہم باقاعدہ اس کو ایک نرچرنگ کا درجہ دیتے ہیں، کیونکہ جو مریض ہمارے پاس آتے ہیں یوزولی وہ اویئرنیس نہ ہونے کی وجہ سے لوگ دیر سے آتے ہیں ہمارے پاس، اور اسپائنل کارڈ انجری کا مریض جتنا دیر سے اس طرح کی ہماری طرح کی کسی ادارے میں آئے گا اتنی زیادہ دیر ان کی ریہیبلیٹیشن میں لگے گی اور اتنی زیادہ انہوں نے کمپلیکیشن ڈیولپ کی ہوں گی۔
کے سینٹر میں اس وقت کتنے مریض عام طور پر ایک مہینے میں یا ایک ہفتے میں آتے ہیں؟
78 بیڈڈ ہے اس وقت ہمارا ادارہ۔ میں جب جوائن کر رہا تھا اور جب ان کے حالات کافی خراب ہو چکے تھے تو اس وقت 1-2 ہی مریض ہوا کرتے تھے اور ان سے بھی یہ لوگ اس وقت اس زمانے میں 15,000 روپے پر منتھ لیا کرتے تھے، لیکن اس کے باوجود یہ سسٹینیبل نہیں تھا ادارہ۔ اب ہمارے 78 بیڈز ہیں اس وقت رائٹ ناؤ، لیکن 78 بیڈز آر ناٹ انف، ہمارے پاس ویٹنگ لسٹ ہوتی ہے، ہمارے اینی ویئر فرام 100 سے 200 مریض ہمارے ہر وقت انتظار میں ہوتے ہیں، ایک بیڈ جیسے خالی ہوتا ہے تو 10 مریض اس بیڈ کے لیے انتظار میں کھڑے ہوتے ہیں اور ہمیں باقاعدہ ایک ویٹنگ لسٹ مینٹین کرنی پڑتی
ہے۔ ایک مریض جو ہے اگر وہ بہت سیویئر ہے تو کتنا عرصہ آپ اس کو رکھتے ہیں پھر؟
اوسطاً ہمیں مریض کو 3 مہینے رکھنا پڑتا ہے اوسطاً، کچھ مریض تو ایسے ہوتے ہیں جو 1.5 مہینے میں فارغ ہو جاتے ہیں جو کمپلیکیشنز کے ساتھ نہیں آتے ہیں، لیکن زیادہ تر چونکہ ہمارے مریض کمپلیکیشنز کے ساتھ آتے ہیں، اور کچھ ایسے بھی ہوتے ہیں جو آپ شاید نہ مانیں کہ کچھ ایسے بھی مریض ہمارے ہوتے ہیں جو 2-3 سال تک ہمارے پاس یہاں پہ ہوتے ہیں اور ان کو ملٹیپل سرجریز سے گو تھرو ہونا پڑتا ہے اور ان کو اس قابل بنانے کے لیے کہ وہ کسی کے اوپر بوجھ نہ بنے اور وہ معاشرے کا ایک پروڈکٹیو ممبر بن جائے، ہم اس وقت تک نہیں چھوڑتے ہیں جب تک ان کے اندر کوئی پوٹینشیل ہوتا ہے۔ ظاہر ہے کہ سارے مریضوں کا پوٹینشیل ڈفرینٹ ہوتا ہے، یہ اسپائنل کارڈ کی انجری کے 31 ڈفرینٹ لیولز ہوتے ہیں، مختلف لیولز پہ انجری ہوتی ہے جو ہمارے پاس آتے ہیں سروائیو کر کے، اور ہر لیول کی اپنی مینیفیسٹیشن ہے، اپنے سمپٹمز ہے اور اپنی وہ ہے فنکشنل موبیلٹی کا ایک لیول ہوتا ہے کہ اس لیول پہ آپ اس کو پہنچا سکتے ہیں، اس سے آگے نہیں بڑھ سکتے ہیں۔ تو ہماری یہ کوشش ہوتی ہے کہ انٹرنیشنل اسٹینڈرڈس پہ ان کی ریہیبلیٹیشن ہو اور جو انٹرنیشنلی ایکسیپٹیبل اسٹینڈرڈز ہے اس کے مطابق جب تک ہم ان کو نہ پہنچائے اس وقت تک وہ ہمارے پاس یہاں پہ ہوتے ہیں اور ان کو کوئی بھی خرچہ نہیں کرنا پڑتا۔
واہ واہ، بے حد شکریہ، بے حد شکریہ۔ ہاں ہم جی جی کیجیے۔
جی وہ وضاحت یہ ہے کہ میں آپ نے پوچھا تھا کہ سب مریضوں سے, تو کبھی یہ بات لوگوں کو عجیب سی بھی لگتی ہے کہ کچھ لوگ تو امیر بھی ہوں گے تو ان سے کیوں نہیں لیتے ہیں پیسے.
جی جی بالکل یہ سوال ہے,
ہم چاہتے ہیں کہ جو لوگ دے سکتے ہیں ان سے لیں, لیکن اس وقت چونکہ ہم سب کو ایک جیسی فیسلٹیز دے رہے ہیں اور ہمارے جو کمرے ہیں جن کمروں میں مریضوں کو رکھتے ہیں, ایک کمرے میں ہمیں 6 مریض رکھنے پڑتے ہیں اور 6 مریضوں کے ساتھ 6 اٹینڈنٹ بھی, ہم کسی مریض کو اٹینڈنٹ کے بغیر ایڈمٹ نہیں کرتے, دیر ہیز ٹو بی این ایبل باڈی اٹینڈنٹ ود ایوری سنگل پیشنٹ. تو اس صورت میں وہ کافی کنجیشن ہوتی ہے اور ان کو ایک پھر 6-7 کمروں کو کے لیے ایک کمپلیکس ہوتا ہے ہمارے باتھ روم کا, اور وہ سب کو ایک ہی باتھ روم یوز کرنا پڑتا ہے اور وہ کافی مشکل وہ سے ان کو گزرنا پڑتا ہے, کیونکہ ہماری ریسورسز اتنے کم ہے کہ ہم اس سے بہتر انداز میں اس کو نہیں کر سکتے اس وقت. فیوچر میں ہمارا پروگرام ہے, کل ہماری نئی بلڈنگ بن رہی ہے, اس میں ہم الگ کمرے بھی رکھیں گے اور ہمارے جو پیشنٹ جو 6 کمرے, ایک کمرے میں 6 مریض ہم رکھ رہے ہیں, ان کو بھی ہم 4 کر دیں گے انشاءاللہ. ہر کمرے میں پھر 4 مریض ہوں گے, اور جو الگ ہم پرائیویٹ رومز بنائیں گے وہاں پہ ہم انشاءاللہ مریضوں کو چارج بھی کریں.
بہت شکریہ یاس سید صاحب, ہماری گفتگو بھی جاری ہے لیکن ہمارے پروڈیوسر سعدیہ اسد کہہ رہی ہیں کہ کیوں نہ ایک بریک لے لیں اور بریک کے بعد ہم گفتگو کو آگے بڑھائیں. ہر دم رواں ہے زندگی.
اگر یہاں پاکستانی امریکہ کی سیاست پہ اثر انداز ہیں, ان کا یہاں پہ سسٹم میں اگر رول ہے, یہاں پہ ٹیبل پہ موجود ہوں گے جہاں پہ ڈیسیشنز ہوتے ہیں, تو وہ پاکستان کی ہر طرح زیادہ بہتر طریقے سے مدد کر سکتے ہیں, چاہے وہ امریکہ کی فورن پالیسی ہو, چاہے وہ امریکی امداد کا مسئلہ ہو, چاہے وہ پاکستانیوں کو سمجھنے کا مسئلہ ہو.
ہم آئے تھے, ہم میں سے کسی کے پاس نہ جاب تھا, نہ کسی کے کاندھے پہ سر رکھ کے رونے کے لیے کوئی نہیں تھا. ہم لوگوں نے یہاں پہ فرش بھی پوچھے ہیں, برتن بھی دھوئے ہیں, جھاڑوئیں بھی لگائی ہیں.
یو ایس گورنمنٹ کی ایجوکیشن ڈپارٹمنٹ کی ویب سائٹ ہے www.ed ہے ایجوکیشن کا ایبریویشن .gov.
وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو رات 10 سے 11 بجے نشر ہونے والے پروگرام کے مہمانوں سے فیس بک پر سوال پوچھنے کے لیے ہمارا ایڈریس ہے facebook.com/yasmeenjameelvoaurdu. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہم نے مہمان بنایا ہے ایک پاکستانی امریکی ماہر فزیو تھراپسٹ الیاس سید کو, جو حیات آباد پشاور میں قائم ادارے پیراپلیجک سینٹر میں سی ای او کے طور پر خدمات انجام دینے کے ساتھ ساتھ ایک ممتاز فلاحی ادارے ہیلپنگ ہینڈ فار ریلیف اینڈ ڈیولپمنٹ یو ایس اے کے پاکستان میں قائم کمپریہنسو فزیکل ریہب پروگرام کے لیے رضاکارانہ طور پر مینیجنگ ڈائریکٹر کی ذمہ داریاں بھی سنبھالی ہوئے ہیں. ہمارے مہمان الیاس سید چیئرمین ہیں معذور افراد کے حقوق اور مسائل کے بارے میں آگہی پھیلانے والے ادارے فرینڈز آف پیراپلیجکس کے, جبکہ وہ لوئر دیر میں یتیموں اور نادار افراد کی تعلیم اور مالی مدد کے لیے کوشاں فلاحی ادارے کرسنٹ ویلفیئر پروگرام کے لیے بھی چیئرمین کے طور پر خدمات انجام دے رہے ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہمارے مہمان الیاس سید اس وقت موجود ہیں پشاور سے ٹیلی فون پر ہمارے ساتھ. جی الیاس سید صاحب, گفتگو کو آگے بڑھاتے ہیں, یہ بتائیے کہ آپ کا یہ جو سینٹر ہے, اگر جو لوگ ہمارا اس وقت پروگرام سن رہے ہیں اس سے رابطہ کرنا چاہیں علاج یا بحالی کے لیے, تو اس کا کوئی لنک, کوئی ایڈریس, کوئی فون نمبر جو آپ اس وقت بتانا چاہیں ہمارے سننے والوں کو؟
جی ہمارا ٹیلی فون نمبر ہے 921-7901-7902.
اچھا,
دو نمبر ہے جن پہ لوگ رابطہ کر سکتے ہیں,
اور اگر انٹرنیٹ پر آپ سے رابطہ کرنا چاہیں تو
www.paraplegiccenter.org.
اگر وہ اس ویب سائٹ پر جائیں تو آپ کے سینٹر کے بارے میں معلومات بھی حاصل کر سکیں گے اور اس میں رجسٹریشن کا یا داخلے کا پروسیس بھی سارا ان کو اس ویب سائٹ سے پتہ لگ جائے گا.
رجسٹریشن کا پروسیس تو ویب سائٹ پہ موجود نہیں ہے, انشاءاللہ ہم فیوچر میں یہ فیسلٹی اویلیبل کر دیں گے, لیکن وہاں سے انفارمیشن لے سکتے ہیں, ٹیلی فون نمبر لے سکتے ہیں, ہم سے رابطہ کر سکتے ہیں.
اور جو لوگ انٹرنیٹ کی سہولت نہیں رکھتے وہ اس مرکز کے بارے میں کیسے جانیں, اور اگر وہ خاص طور پہ اس وقت ہمارا پروگرام سن رہے ہیں تو وہ کیسے آپ تک پہنچیں؟
ٹیلی فون نمبر میرا ذاتی نمبر بھی آپ دے سکتے ہیں, مجھے کوئی اعتراض نہیں ہے. میں مجھ سے ویسے بھی رات 2 بجے بھی لوگوں کے ٹیلی فون آ جاتے ہیں.
اچھا, تو اگر ہمارے سننے والے چاہیں کہ الیاس سید صاحب کا ٹیلی فون نمبر حاصل کریں تو ہم ان کا نمبر تو پوسٹ نہیں کریں گے, لیکن ہم ان کی ویب سائٹ کا لنک بھی پوسٹ کر دیں گے اپنے فیس بک پیجز پر, اور اگر ہم سے کوئی رابطہ کرے گا تو ہم انہیں ٹیلی فون کے ذریعے یا اس کے کیا کہتے ہیں فیس بک کے ذریعے ان کو الیاس سید صاحب کا نمبر ضرور پہنچائیں گے, جیسا کہ انہوں نے رضاکارانہ طور پر آفر کی ہے. بے حد شکریہ الیاس سید صاحب اس آفر کا, اور ہمیں یقین ہے کہ اس پروگرام کے بعد آپ کے پاس ٹیلی فون ضرور آئیں گے. اچھا, اب آپ نے بتایا کہ بہت سارے آپ سہولیات تو فراہم کر رہے ہیں, تو اگر کوئی آپ کے سینٹر کے لیے خود رضاکارانہ طور پر کام کرنا چاہے تو کیا آپ اس کو اجازت دیں گے کہ وہ آپ کے سینٹر میں آ کر کچھ آپ کی مدد کرے؟
جی بالکل, ہمارے پاس لوگ آتے رہتے ہیں مختلف ہمارے ڈپارٹمنٹس میں, تقریباً آل اوور دا ایئر ہمارے پاس یہاں پہ فیزیوتھراپسٹ اور کبھی کبھی ہمارے ایڈمنسٹریشن میں اور مختلف سائیکالوجی کے ڈپارٹمنٹ میں ہمارے باقاعدہ ہم یہاں پہ ہمارے ایک سائیکوتھراپی کا بھی پورا ڈپارٹمنٹ موجود ہے. ووکیشنل ٹریننگ کا ہمارے پاس پورا بندوبست ہے, ہم اپنے مریضوں کو ایون ووکیشنل ٹریننگ بھی دیتے ہیں, اور تو لوگ آتے رہتے ہیں اور ہمارے ساتھ یہاں پہ والنٹیئر کام کرتے رہتے ہیں, اور وی ویلکم. ہم نے یہاں پہ ایک ایسا کلچر بنایا ہوا ہے کہ یہاں پہ ایک تو دو تین چیزیں ایسی ہیں کہ وہ تھوڑی سی ڈفرینٹ ہے باقی سارے اداروں کی بہ نسبت, اگرچہ بظاہر یہ گورنمنٹ کا ادارہ ہے لیکن دراصل یہاں پہ جو ہم نے کلچر انٹروڈیوس کیا ہوا ہے وہ ہے پیشنٹ از دا باس, مریض یہاں پہ باس ہے, اور ان کو ہمارے جو سارے جو ہماری کام ہے ان سب کا محور اور مرکز جو ہے وہ مریض ہوتا ہے. اور میں سب کو یہ بات سمجھانے میں الحمدللہ آفٹر لانگ ٹائم لانگ اسٹرگل یہ اس بات کو سمجھانے میں تقریباً میں کامیاب ہو گیا ہوں کہ اس طرح کے اداروں میں اصل جو محور اور مرکز ہے ہمارے تمام تر جو ہمارے کام ہے یہاں پہ ڈپارٹمنٹس ہے وہ مریض ہی ہے. مریض نہ ہو تو یہ ادارہ نہیں ہوگا, اور اگر ادارہ نہیں ہے تو امپلائیز نہیں ہوں گے یہاں پہ اور لوگوں کو تنخواہیں.
بالکل اس طرح سے. اچھا, آپ نے کہا کہ آپ سہولیات فراہم کر رہے ہیں, ان کو آکوپیشنل ٹریننگ بھی دیتے ہیں, تو کیا ریشو کیا ہے, کتنے لوگ اپنے پاؤں پر خود کھڑے ہونے کے قابل ہو چکے ہیں اب تک آپ کے ادارے کے توسط سے؟
جی ویسے تو ابھی تک ہم مور دین 7,000 اس کی انسیپشن فرام دا ویری انسیپشن آف دس آرگنائزیشن 1984 سے ابھی تک مور دین 7,000 پیپل وتھ اسپائنل کارڈ انجریز جو ہے یہاں سے ریہیبلیٹیٹ ہو کے جا چکے ہیں. ان میں سے بہت سارے لوگ ایسے ہیں جو کہ واپس جا کے, ظاہر ہے کچھ لوگوں کا تو لیول ہی ایسا ہوتا ہے, جیسے کوادریپلیجک مریض ہیں ہمارے تو وہ بےچارے زندگی بھر بیڈ باؤنڈ ہی ہوتے ہیں, اگر سے ان کو بھی ہم اس قابل بناتے ہیں کہ وہ جس حد تک ہو سکے اپنے خاندان کے اوپر اور اپنے معاشرے کے اوپر ان کا بوجھ کم سے کم ہو جائے. لیکن بہرحال ایسے بہت سارے ہمارے مریض ہیں, مجھے ایگزیکٹلی تعداد تو یاد نہیں ہے اس سب میں دے نہیں سکتا آپ کو, لیکن بہت سارے ہمارے مریض ہیں جو کہ واپس جا کے اپنے جابوں کو جوائن کر لیتے ہیں, کچھ لوگ بعد میں جا کے جو کم عمر کے لوگ ہوتے ہیں, اور زیادہ تر چونکہ یہ نوجوانوں کی انجری ہے, اسپائنل کارڈ انجری ویسے از دا انجری آف ینگ پیپل. ہمارے مریضوں کا اوسط عمر جو ہے وہ 26 ہے, تو زیادہ تر اپنے خاندان کے واحد کفیل بھی ہوتے ہیں. کچھ ہمارے بہت سارے مریض ایسے بھی ہوتے ہیں جو کہ مڈل ایسٹ میں لوگ جاتے ہیں محنت مزدوری کرنے, وہاں پہ بےچاروں کو انجری ہو جاتی ہے, کوئی بلڈنگ کی نیچے سے گرتا ہے, کوئی کسی کا ایکسیڈنٹ ہو جاتا ہے اور وہاں سے ان کی زندہ لاش پر یہاں پہنچتی ہے پاکستان. اور اسی طرح یہاں پہ کوئلے کے کانوں میں کام کرنے والے اور دیاڑی لگانے والے لوگ ہوتے ہیں زیادہ تر, کنویں کھودنے والے اور درخت کاٹنے والے اور اس طرح کے زیادہ تر لوگ ہوتے ہیں, زیادہ تر نوجوان ہوتے ہیں اپنے خاندان.
تو پھر آپ ان کو اگر ان کے پیر یا ہاتھ مفلوج ہو جاتے ہیں تو کچھ لوگوں کو آپ پاؤں لگوا کر دیتے ہیں, مصنوعی چیزیں فراہم کرتے ہیں, کچھ لوگوں کو ویل چیئر دے دیتے ہیں آپ؟
जी हाँ, पाँव लगाने का तो थोड़ा सा ये वो होगा, क्योंकि चूंकि हमारी मरीजों की टांगें होती हैं, टांग उनकी खटती नहीं है, मतलब ये पैरालाइज हो जाते हैं,
अच्छा।
माजूर हो जाते हैं, उनको सहारा देने के लिए फिर हम यहाँ पे कैलिपर्स हम उनको कहते हैं, या ब्रेसेस भी आप कह सकते हैं उनको, इनको यहाँ हमारे यहाँ पश्तों में लोग कालब भी कहते हैं, वो हम बना के दे देते हैं, एक ऑर्थोटिक डिवाइस होती है जो कि एक स्पेशलिस्ट उनको बनाते हैं। और लेकिन लेकिन इसका ये मतलब नहीं है कि देर अगर किसी को स्पाइनल कॉर्ड इंजरी वाकई हुई है तो वो स्पाइनल कॉर्ड इंजर्ड वंस, स्पाइनल कॉर्ड इंजर्ड फॉरएवर। स्पाइनल कॉर्ड की इंजरी जो है वो दोबारा स्पाइनल कॉर्ड ठीक होता नहीं है। हम दरअसल इन लोगों को स्टेबल बनाते हैं कि वो किसी के ऊपर बोझ ना बने रहे, वो अपने सारे काम जिंदगी के मामूलात अपने खुद चला सके, वो किसी के मोहताज न रहें, और वो अपना कोई छोटा मोटा बिजनेस कारोबार, कोई तालीम जारी रखना चाहे तो तालीम जारी रख सके, वो कोई पढ़ना चाहे आगे तो पढ़ के कोई डॉक्टर बनना चाहे, इंजीनियर और वकील बनना चाहे तो वो बन सके, और वो मुआशरे वो एक टैक्स पेयर बन जाए इन वेस्टर्न टर्म्स में, जैसे आप कहते हैं कि वो जो है ना मुआशरे का
कारामशहरी बन जाए। अच्छा इलियास सही साहब, हमारे साथ एक टेलीफोन पर हमारे एक कॉलर मौजूद है, और काड़ा से कमर उनका नाम है, वो आपसे कुछ पूछना चाहते हैं, देखते हैं वो आपसे क्या सवाल कर रहे हैं। जी कमर साहब, जी
जो मदर है ना, उनको कोई एक हफ्ता पहले राइट साइड पे ना हल्का सा फालज का अटैक हुआ, जिसकी वजह से उनका जो दायां हाथ और जो दाई उनकी लेग है ना वो जरा थोड़ी रुक गई है, लेकिन अभी वो लाइटली मतलब मूवमेंट कर रही है
जी।
तो डॉक्टर साहब मुझे ये बताएं कि मैं उनके लिए मतलब
क्या करें। जी डॉक्टर साहब, वैसे तो आप वजाहत कर चुके हैं, जरा मुख्तसर बता दीजिए कि आप ये कहाँ जाएं।
चकवाल में हमारा एक हेल्पिंग हैंड का रिहेबिलिटेशन सेंटर है, जो काजी फाउंडेशन के तौर से हम एक हेल्पिंग हैंड एक कॉम्प्रिहेंसिव रिहेबिलिटेशन सेंटर चला रही है। तो अगर ये चकवाल किसी तरह जा सकते हैं तो वहाँ पर ये चूंकि पैराप्लीजिक सेंटर से रिलेटेड नहीं है इनका जो है, ये स्ट्रोक है और इनको मतलब फालज हुआ हुआ है, तो ये वैसे कोई इतने जो बता रहे हैं सिम्टम्स भी बता रहे हैं तो कोई इतने ज्यादा सीरियस भी नहीं लग रहे हैं, इंशाल्लाह मुझे यकीन है इनकी रिकवरी हो जाएगी, लेकिन इनको फिजियोथेरेपी चाहिए। तो काड़ा में अगर फिजियोथेरेपी अवेलेबल है, कोई फिजियोथेरेपिस्ट वहाँ पे है तो बिल्कुल ठीक है, वरना अदरवाइज ये चकवाल में हमारा एक इदारा मौजूद है हेल्पिंग हैंड का, और वहाँ से ये ले सकते हैं।
और इसका जो वेबसाइट लिंक है, अगर आप इजाजत देंगे तो हम फेसबुक पेजेस पर पोस्ट कर देंगे अपने प्रोग्राम के बाद। बेहद शुक्रिया कमर साहब, आप हमारे प्रोग्राम में टेलीफोन के जरिए शामिल हुए। अल्लाह बख्श खुशाब से हमारे साथ हैं, उनका सवाल देखते हैं क्या है। जी अल्लाह बख्श साहब,
सवाल ये है कि मैं जब ये झुक कर मुझे चोट लगी थी, काफी अरसा हो गया, तकरीबन 15 साल हो गए हैं, अभी जब मैं झुक कर कोई चीज उठा लगता हूँ तो मोहरा निकल जाता है, इसका कोई इलाज है
बताइए।
कमर का मोहरा 3 और 4 जो है ये,
मैं समझ, एक्चुअली इनका प्रोलैप्स डिस्क कहते हैं हम, ये डिस्क जो दो मोहरों के दरमियान में जो डिस्क होती है वो प्रोलैप्स हो जाती है, और ज्यादातर जो लोग मेहनत मजदूरी वाले काम करते हैं और जो झुक झुक के मुख्तलिफ चीजें उनको उठाना पड़ती है, तो उस दौरान में ये आम सी चीज है, और डिपेंड करता है कि किस स्टेज पे है और क्या
मतलब। तो इनके लिए आप क्या सजेस्ट करेंगे, आपका कोई मरकज इनकी हेल्प कर सकता है?
मैं सजेस्ट करूंगा कि कहीं भी अगर उनके आसपास कहीं फिजियोथेरेपी का कोई क्लिनिक या फिजियोथेरेपिस्ट कोई अवेलेबल है तो उनके पास जरूर जाएं। वैसे आमतौर से लोग इस तरह की तकलीफ में ऑर्थोपेडिक सर्जन के पास जाते हैं, और अनफॉर्चुनेटली पाकिस्तान में चूंकि यही मेडिसिन ही का रिवाज है तो ज्यादातर दवाई दे के लोगों को घर भेज दिया जाता है या फिर सर्जरी करवाई जाती है, लेकिन दरअसल अगर आप वेस्टर्न वर्ल्ड के स्टैंडर्ड पर देखें तो ज्यादा इस तरह के केसेस में फिजियोथेरेपी बहुत ज्यादा कारगर होती है। अनफॉर्चुनेटली अच्छे थेरेपिस्ट और अच्छे थेरेपी क्लिनिक्स मुल्क भर में अवेलेबल नहीं है हर जगह, तो मुझे खुशाब का तो अंदाजा नहीं है, लेकिन अगर चकवाल के करीब हैं तो बेशक हमारे हेल्पिंग हैंड के रिहैब सेंटर में जा सकते हैं, अगर खुशाब में कोई थेरेपिस्ट अवेलेबल है
तो अल्लाह बख्श साहब आपके पास अगर वसाइल हैं और अगर नहीं है तो भी आप हमारे फेसबुक पेजेस पर अगर आ सकते हैं या किसी के थ्रू आ सकते हैं तो आप हमसे प्रोग्राम के बाद रابطہ कीजिए, या अपना टेलीफोन नंबर हमारे प्रोड्यूसर सादी असद को लिखवा दीजिए, तो हम कोशिश करेंगे कि प्रोग्राम के बाद आपकी कोई किसी भी अंदाज में अगर हेल्प कर सकेंगे तो जरूर करेंगे। और इसी तरह के कुछ सवाल इलियास सैयद साहब फेसबुक पर हमारे सुनने वालों ने पोस्ट किए थे आपके लिए। रहमान जानी ने पूछा था कि उनके अंकल की टांगें कमर में चोट लगने से मफलूज हो गई थी और 30 साल हो चुके हैं, क्या मुस्बत इलाज हो सकता है?
ऐसा है कि इस तरह के मरीज जो 30 साल तक अगर वो बेड बाउंड है और उनकी कोई रिहेबिलिटेशन नहीं हुई है तो डेफिनेटली उनको बहुत सारी कॉम्प्लिकेशंस डेवलप हो गई होंगी, और वो कॉम्प्लिकेशन से मुराद है कि उनके प्रेशर सोर्स बनने का हो सकता है कि उनके प्रेशर सोर्स अगर उनकी फैमिली थोड़ा सा भी गफलत का मुजाहरा करे तो उनके बड़े आसानी से प्रेशर सोर बन जाते हैं। इसी तरह कंट्रैक्चर्स बन जाते हैं, जोड़ सख्त हो जाते हैं उनके जो पांव और लेग्स की जो जोड़ है, जॉइंट्स है जो। तो इस सूरत में मुझे एग्जैक्टली नहीं पता कि वो किस कंडीशन में है। अगर इफ ही हैज बीन वेल टेकन केयर ऑफ तो मेरे ख्याल में कोई बहुत ज्यादा मसला नहीं होगा, हम उनको बड़ी इजीली, डिपेंड ये भी करता है कि लेवल क्या है किस लेवल।
अच्छा,
तो उसको चाहिए कि वो किसी दिन पैराप्लीजिक सेंटर आए
पिशावर में।
ये तो हमारे है चूंकि पैराप्लीजिक सेंटर ही के मरीज है, तो हम इनको इवॉल्यूएट करेंगे और उनको ये बताएंगे कि क्या मुमकिन है और क्या मुमकिन नहीं है।
बेहद शुक्रिया इलियास ऐसा। फारूक आफरीदी ने हमारे फेसबुक पेज पर पोस्ट किया था कि क्या कोई ऐसा मरीज इस मर्ज का हो सकता है जिसका मुकम्मल इलाज नहीं हो सकता है?
जी, मुकम्मल इलाज तो स्पाइनल कॉर्ड का मैंने पहले ही बता दिया था कि स्पाइनल कॉर्ड इंजरी एक दफा हो जाए स्पाइनल कॉर्ड रीजेनरेट नहीं होता। स्पाइनल कॉर्ड इज नॉट लाइक हड्डियों और हमारे अज़लात बाकी जिस्म के अज़लात की तरह नहीं है कि वो रीजेनरेट हो।
अच्छा, अजीज खान अजीज ने बाजौर से सवाल पोस्ट किया था हमारे फेसबुक पेज पर कि उनकी वालदा के घुटनों में और वालिद के पैरों के जोड़ों में दर्द हो रहा है, तो वो क्या करें, और दोनों को हाइपरटेंशन भी है लेकिन ब्लड शुगर नहीं है।
दोनों बहुत प्राइम कैंडिडेट्स है फिजियोथेरेपी लेने के लिए। तो बाजौर में गालिबन बाजौर के जो जनरल हॉस्पिटल है वहाँ पे मेरे इलम के मुताबिक तो फिजियोथेरेपी डिपार्टमेंट मौजूद है, उनको चाहिए। असल में होता यह है पाकिस्तान में कि इस तरह के मरीज जो जोड़ों के दर्द वाले मरीज और कमर या गर्दन के दर्द वाले मरीज आमतौर से जब अस्पतालों में जाते हैं, जब डॉक्टरों के पास जाते हैं, तो अनफॉर्चुनेटली उनको दवाइयां दे के भेज दिया जाता है और थेरेपी या तो होती नहीं है, अवेलेबल नहीं होती है, और या लोग खुद मतलब इस अवेल नहीं कर सकते हैं। तो अगर ये थेरेपिस्ट अगर वहाँ बाजौर में अवेलेबल है तो वहाँ जाए, वरना यहाँ पे पिशावर में आए, हमारे पास आए, हम उनको गाइड कर सकते हैं पैराप्लीजिक सेंटर में। यहाँ पर प्राइवेट क्लिनिक्स भी अवेलेबल हैं, गवर्नमेंट के हॉस्पिटल में भी फिजियोथेरेपी डिपार्टमेंट मौजूद है,
तो वो आपसे रابطہ कर सकते हैं। और आपका लिंक और आपके टेलीफोन नंबर जाहिर है कि हम इन्हें फराम कर देंगे। अजीज खान अजीज, आपके सवाल का जवाब इलियास सैयद साहब ने दिया। और अन्नू वजीर ने डेरा इस्माइल खान से लिखा था कुछ इससे मिलता जुलता सवाल कि इनकी वालदा की उम्र 47 साल है और उनकी टांगों और जोड़ों में दर्द है, तो यही जवाब जो आपने इनको दिया?
जी बिल्कुल, यही जवाब होगा। पर अगर वो कोई इसका पैथोलॉजिकल रीजन है उसकी, तो वो जाहिर है अपना मुकामी जो ऑर्थोपेडिक के डॉक्टर है, ऑर्थोपेडिक्स के, उनके पास जाना चाहिए उनको। और अगर कोई और रीजन नहीं है, सिर्फ उम्र की वजह से और जोड़ घिसने की वजह से दर्द है, तो वो डेफिनेटली उनको थेरेपी चाहिए।
बेहद शुक्रिया इलियास सैयद साहब। और अब हम आपसे गुफ्तगू करेंगे मुमताज फलाही इदारे हेल्पिंग हैंड फॉर रिलीफ एंड डेवलपमेंट की, जिसका कम्प्रीहेंसिव फिजिकल रिहैब प्रोग्राम है, जिसके आप फाउंडर हैं और जिसमें आप रजाकाराना तौर पर मैनेजिंग डायरेक्टर की जिम्मेदारियां भी संभाले हुए हैं। तो ये बताइए कि ये इदारा जो है ये किस तरह मदद करता है गरीबों और नादारों की, खासतौर पर जो इस मर्ज में मुब्तला होते हैं?
बुनियादी तौर पर ये इदारा हमने मानसहरा और मुजफ्फराबाद में हमने दो छोटे छोटे सेंटर बनाए थे अर्थक्वेक विक्टिम्स के लिए, जो 2005 में जो जलजला आया था, जो क़यामत खेज जलजला, उसके बाद ये अमेरिका के अंदर रहने वाले जो पाकिस्तानी हैं उनकी तरफ से ये एक डिमांड थी कि उसमें चूंकि तकरीबन 8,000 के करीब लोग जो है ना अपने टांगों से मजदूर हो गए थे या टांगों या हाथों से, और उसमें मोर देन 1,000 जो लोग थे कि जिनकी स्पाइनल कॉर्ड इंजरी हुई थी, 80,000 के करीब लोगों की डेथ हो गई थी। तो ये बहुत बड़ा वहाँ पे जो अमेरिका के अंदर आप जैसे लोगों का ये डिमांड था कि वहाँ पे यहाँ पे इस तरह के सेंटर्स बना दिए जाएं, जो कि चूंकि मैं हेल्पिंग हैंड के साथ वाबस्ता था फ्रॉम द वेरी इंसेप्शन ऑफ हेल्पिंग हैंड, तो मुझे ये काम जब सौंपा गया 2006 में तकरीबन अवाइल में, बिल्कुल जनवरी में, तो मार्च 2006 में हमने दो सेंटर बनाए थे, एक मानसहरा में और एक मुजफ्फराबाद में। मुजफ्फराबाद वाले सेंटर को हमने बाद में बंद कर दिया क्योंकि वहाँ पे इंटरनेशनल रेडक्रॉस ने एक अपना सेंटर बना दिया, इन भी चूंकि हम सर्विसेज को डुप्लीकेट नहीं करना चाहते थे, इसलिए हमने उसको बंद कर दिया आफ्टर 2 ईयर्स। और 3 साल तक हम मानसहरा में बिल्कुल फ्री, जितने भी अर्थक्वेक विक्टिम्स हो, डायरेक्ट या ना हो, उस इलाके के रहने वाले सारे लोगों को हम एक ही बिल्डिंग के अंदर जो थेरेपी, ऑक्यूपेशनल थेरेपी और ऑर्थोपिक्स प्रोस्थेटिक्स यानी जो मजदूरी सहारे और आजाद जो है, ये सारी सर्विसेज हम बिल्कुल फ्री देते रहे। बाद में ये इदारा इतना कामयाबी से चलता रहा और इसको अपने डोनर्स ने और जो 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 हेल्पिंग हैंड के जो ऑफिशियल्स है उनको इतना पसंद आया कि उन्होंने कहा कि इसको एक परमानेंट बुनियादों पे यहाँ चलाते हैं और अब ये एक मुस्तकिल प्रोग्राम बन गया है कॉम्प्रिहेंसिव फिजिकल रिहैबिलिटेशन प्रोग्राम की शक्ल में जो कि शराय कराकोरम पे दाथा मोड़ पे एक हमने वहाँ पे एक खूबसूरत बिल्डिंग बनाई है और बहुत बड़ी बिल्डिंग है कस्टम बिल्ट इदारा है और जहाँ पे पूरे अब तो हजारे के अलावा भी मुख्तलिफ इलाकों से हजारा डिवीजन के अलावा भी लोग आके वहाँ पे ठहरते हैं थेरेपी के लिए क्योंकि इस तरह के इदारे बहुत कम है पाकिस्तान में कॉम्प्रिहेंसिव टाइप के इदारे जहाँ पे सारी रिहेबिलिटेशन की सर्विसेज एक छत के नीचे अवेलेबल हो और इस इदारे को सपोर्ट करने के लिए हमें बाद में एक पैरामेडिकल स्कूल बनाने मतलब का एस्टेब्लिश करनी पड़ी और उससे भी जब बात पूरी नहीं बनी तो हमने एक DPT प्रोग्राम वहाँ पे शुरू कर दिया है पिछले साल से हम वहाँ पे डॉक्टर ऑफ फिजियोथेरेपी का प्रोग्राम हमने शुरू किया हुआ है विद कोऑर्डिनेशन ऑफ रेफा इंटरनेशनल यूनिवर्सिटी इस्लामाबाद और ये DPT प्रोग्राम भी बड़ा यूनिक है हम इसको चूंकि ये किसी का जाती इदारा नहीं है इट्स अ चैरिटेबल ऑर्गेनाइजेशन है तो हम वहाँ पे सिर्फ पैसे बनाने के लिए नहीं बल्कि पैसे भी जो वहाँ पे जो इनकम आती है वो भी वहीं मरीजों पे ही खर्च हो जाती है तो ये एक बहुत क्वालिटी किस्म का DPT प्रोग्राम हमने वहाँ पे शुरू किया हुआ है और मैं बल्कि मौके से फायदा उठाते हुए आपके लिसनर्स के लिए ये अर्ज करना चाहूँगा कि जो स्पेशली US के अंदर जो हमारे पाकिस्तानी कम्युनिटी है वो ज़्यादातर अपने बच्चों को पाकिस्तान या किसी और मुल्क इसलिए भेजते हैं मेडिकल की मुख्तलिफ शोबों में तालीम के लिए कि वो काफ़ी वहाँ पे बहुत ज़्यादा एक्सपेंसिव है और तो वहाँ के मुकाबले में पैनीज में हम वो काम यहाँ पे पाकिस्तान में कर सकते हैं ये बिल्कुल उसी लेवल का प्रोग्राम है जिस लेवल का प्रोग्राम अमरीका में होता है DPT प्रोग्राम 5 साल 10 सेमेस्टर्स का प्रोग्राम है और बिल्कुल इन अ फ्रैक्शन ऑफ व्हाट दे स्पेंट इन US they can send their kids confidently और मुझे यकीन है कि वो हमारी यहाँ की जो परफॉर्मेंस है उससे लोग मुतमईन होंगे इंशाल्लाह
तो दुनिया भर में जो कोई भी हमारा ये प्रोग्राम सुन रहा है उनके लिए ये एक अच्छी खबर इलियास सैयद साहब ने पहुंचाई कि अगर कोई अपने बच्चों को फिजियोथेरेपी में डॉक्टरेट कराना चाहे तो इंतहाई आला क्वालिटी की मयारी एजुकेशन फराहम हो रही है उस मरकज में
जो मानसेरा में है चकवाल में जो हमारा दूसरा जी चकवाल वाला जो हमारा सेंटर है वहाँ पे इस वक्त हमारा कोई एजुकेशनल इंस्टीट्यूट तो नहीं है लेकिन वहाँ पर भी हमारा प्रोग्राम है इंशाल्लाह फ्यूचर में इसी तरह का एक इदारा बनाने का।
अच्छा तो आप हमारे सुनने वालों को ये बताइए कि जो फिजियोथेरेपी है उसके पाकिस्तान में तालीम के जो हालात हैं वो क्या हैं और अगर जो फिजियोथेरेपी पढ़ लेते हैं मास्टर्स अगर मास्टर्स है अवेलेबल तो उसके बाद उनको रोजगार के मौके मयसर हैं तो किस हद तक मयसर हैं।
दैट्स अ रियल टफ क्वेश्चन एक्चुअली जब मैं ग्रेजुएट कर रहा था फिजियोथेरेपी में 1988 में तो उस वक्त देयर वाज ओनली वन स्कूल इन एंटायर कंट्री पूरे मुल्क में एक ही स्कूल था जनाब पोस्ट ग्रेजुएट मेडिकल सेंटर का बाद में दो तीन हो गए और पिछले 10 साल में इसकी काफी मशरूमिंग होने लगी है बल्कि पिछले 2-3 साल में तकरीबन हर यूनिवर्सिटी ने अपना स्कूल बना लिया है फिजियोथेरेपी का और जहाँ तक इसकी खपत का ताल्लुक है तो जरूरत तो हद से ज्यादा है। मैं आपको एक एग्जाम्पल के तौर पर ये बताना चाहूंगा कि किसी भी 100,000 की पॉपुलेशन के लिए आपको जो डेवलप्ड दुनिया है अमेरिका और ऑस्ट्रेलिया वगैरह में और यूरोप में वहाँ पे किसी भी 100,000 की पॉपुलेशन के लिए आबादी के लिए 50 से लेकर 70 तक थेरेपिस्ट चाहिए होते हैं और हमारे यहाँ जैसे मैं आपको पख्तूनख्वा की मिसाल दे देता हूँ तो पख्तूनख्वा में इस वक्त आबादी तकरीबन 22 से 25 मिलियन की आबादी है 22 से 25 मिलियन की आबादी के लिए जो एम्प्लॉयड फिजियोथेरेपिस्ट हैं इस वक्त वो 70 से ज्यादा नहीं है यानी कि जो 100,000 पॉपुलेशन के लिए लोग होने चाहिए सिर्फ इतने ही हमारे 25 मिलियन के लिए अवेलेबल है तो अगर से थेरेपिस्ट इस वक्त अवेलेबल है थेरेपिस्ट अब प्रोड्यूस होने लगे हैं और ज्यादातर जो हमारे फिजियोथेरेपिस्ट होते हैं वो ज्यादातर बाहर ही चले जाते हैं और बाहर की दुनिया में US और ऑस्ट्रेलिया और यूरोप में बहुत ज्यादा डिमांड है और आपको जैसे अंदाजा तो हो ही गया होगा कि 100,000 पॉपुलेशन के लिए 60
तो आपका ये जो मरकज है मानसेरा का आपने प्रोग्राम से पहले बताया था कि वहाँ से जो लोग पढ़ के जा रहे हैं उन्हें अमेरिका में और दूसरे मुल्कों में मुलाजमतें मिल रही हैं।
जी बिल्कुल बिल्कुल हमारा तो DPT प्रोग्राम हमारा शुरू किए हुए 1 साल हुआ है अभी और हम तीसरा सेमेस्टर हम शुरू करने वाले हैं. हमारे कुछ ग्रेजुएट्स यहाँ से निकले नहीं, लेकिन इट इज द सेम प्रोग्राम जो कि रेफा यूनिवर्सिटी, इंटरनेशनल यूनिवर्सिटी या यहाँ खैबर मेडिकल यूनिवर्सिटी से यहाँ पे लोग ग्रेजुएशन मतलब कर रहे हैं, ग्रेजुएट कर रहे हैं. ये सारे लोग, ये रिकग्नाइज प्रोग्राम है सारे, और इनको वहाँ जाके अमेरिका जाके फॉर एग्जांपल उनको वहाँ पे लाइसेंस का एग्जाम देना पड़ता है जो कि वहाँ के ग्रेजुएट्स को भी देना पड़ता है. यानी कि ये प्रोग्राम इज ये रिकग्नाइज है और वो लाइसेंस एग्जाम पास करना वो सबको देना पड़ता है. लोग यहाँ से जाके तैयारी करके इम्तिहान पास कर लेते हैं.
अच्छा.
और लाइसेंस मिल जाता.
बेहद शुक्रिया इलियास अय्यर साहब. हमारी गुफ्तगू अभी जारी है और एक छोटे से ब्रेक का वक्त हो गया, तो ब्रेक के बाद हम गुफ्तगू को समेटेंगे. हरदम रवा है जिंदगी. वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमे रात 10 से 11 बजे नशर होने वाला प्रोग्राम. इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में नुमाया मुकाम हासिल करने वाले पाकिस्तानी अमरीकियों से. कामयाब लोगों के तजर्बात आपकी जिंदगी में भी कामयाबी की खबर ला सकते हैं. प्रोग्राम के दौरान मेहमानों से सवाल पूछने के लिए हमारा मुफ्त टेलीफोन कॉल नंबर है 0800-777-89 0800-777-89. और फेसबुक पर सवाल पोस्ट करने के लिए हमारा लिंक है facebook.com/हरदम रवा है जिंदगी. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में आज हमने मेहमान बनाया है एक पाकिस्तानी अमरीकी माहिर फिजियोथेरेपिस्ट इलियास सैयद को, जो हयातबाद पिशावर में कायम इदारे पैराप्लेजिक सेंटर में CEO के तौर पर खिदमत अंजाम देने के साथ साथ एक मुमताज फलाही इदारे हेल्पिंग हैंड फॉर रिलीफ एंड डेवलपमेंट USA के पाकिस्तान में कायम कम्प्रीहेंसिव फिजिकल रिहैब प्रोग्राम के लिए रजाकाराना तौर पर मैनेजिंग डायरेक्टर की जिम्मेदारियां भी संभाले हुए हैं. हमारे मेहमान इलियास सैयद चेयरमैन हैं माजूर अफराद के हकूक और मसाइल के बारे में आगही फैलाने वाले इदारे फ्रेंड्स ऑफ पैराप्लेजिक्स के, जबकि वो लोअर दीर में यतीमों और नादार अफराद की तालीम और माली मदद के लिए कोशां फलाही इदारे क्रिसेंट वेलफेयर प्रोग्राम के लिए भी चेयरमैन के तौर पर खिदमत अंजाम दे रहे हैं. हमारे मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/हरदम रवा है जिंदगी और हमारा दूसरा लिंक है facebook.com/YasminJameelVOA Urdu. हमारे मेहमान इलियास सैयद इस वक्त मौजूद हैं पिशावर से टेलीफोन पर हमारे साथ. जी, वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे मेहमान इलियास सैयद साहब पिशावर से टेलीफोन पर हमारे साथ मौजूद हैं. हमें टेलीफोन किया हाजी शोएब ने चित्राल से, और फ़ोन किया था अब्दुल्ला साहब ने डेरा मुराद जमाली से और शोएब ने अटक से, लेकिन शोएब और अब्दुल्ला की कॉल ड्रॉप हो गई. और उनके लिए भी उनको जो भी तकलीफ है उसके लिए अगर हमारा ये प्रोग्राम सुने तो जो जवाब दे चुके हैं इलियास सैयद साहब वही जवाब उनके लिए भी है कि अगर वो चाहें तो हमारे फेसबुक पेजेस पर रब्ता करें, हम इनके लिंक्स पोस्ट कर देंगे, इनके टेलीफोन नंबर फराहम कर देंगे. अगर वो बराह रास्त बात करना चाहेंगे इनसे तो या इनके मरकज़ में जाना चाहेंगे तो मज़ीद बात भी हो पाएगी. इस वक्त हम बात करेंगे हाजी शोएब से. अस्सलाम वालेकुम हाजी शोएब साहब.
अस्सलाम वालेकुम.
जी वालेकुम सलाम. आपका सवाल हम इलियास सैयद साहब के लिए.
इलियास सैयद साहब से मेरा ये सवाल है, मेरा बेटा है उसको उम्र 14 साल है, जब मैं वो चल फिर नहीं सकता था तो मैंने उसको शोर लेके गया, वो हबीब फिजियोथेरेपी पे तकरीबन 6-7 साल से उसका इलाज कर रहा हूँ. अभी तो फिर रहा है थोड़ा, लेकिन थोड़ा डिसेबल है वो. डॉक्टर कहते हैं कि CP है, CP कोई मरज है, दिमागी खारिज है क्या, इसकी वजह से नहीं चल सकता. अभी इसके लिए कोई और इलाज हो सकता है वहाँ पे?
जी इलियास सैयद साहब मुख्तसरन इनका जवाब दे दीजिए.
जी बिल्कुल, CP सेरेब्रल पाल्सी को कहते हैं, जो कि ब्रेन डैमेज हो जाता है बच्चों का पैदाइश से या पहले या पैदाइश के दौरान, और जाहिर ये रिवर्सिबल नहीं है, बीमारी का इलाज मुमकिन, लेकिन बच्चों को उनके लेवल के मुताबिक इस काबिल बनाया जा सकता है कि वो अपने रोजमर्रा के काम काज खुद कर सके, और अगर वो चल फिर सकें और अपने छोटे मोटे काम वो खुद कर सके, यानी कि उनकी रिहेबिलिटेशन हो सकती है, और वो अगर किसी अच्छी अच्छे इदारे में जाए और वहाँ पे वो थेरेपी उनकी हो तो डेफिनेटली उनको फायदा होगा।
हाँ, नहीं तो आपने वो तो बता ही दिया कि हेल्पिंग हैंड फॉर रिलीफ एंड डेवलपमेंट का जो इदारा काम कर रहा है मानसेरा में और चकवाल में और आपका पिशावर में, अगर आपसे मजीद गाइडेंस लेना चाहें तो गाइडेंस ले सकते हैं। हाजी शुएब साहब, चित्राल से फोन किया था। अब हम बात करेंगे इलिया सैयद साहब, फ्रेंड्स ऑफ पैराप्लेजिक्स की, जो पाकिस्तान और दुनिया भर में ऐसे मरीजों के हकूक और मसाइल के बारे में आगही फैला रहा है, और ये भी आपने कायम किया ये इदारा, तो बताइए कि ये इदारा क्या कर रहा है और किस तरह आगही फैला रहा है इस मर्ज के बारे में।
जी, फ्रेंड्स ऑफ पैराप्लेजिक्स, बेसिकली हम यहाँ पे पैराप्लेजिक सेंटर में जैसे हमारे मरीज होते हैं, हम इनको ग्रेजुएट्स भी कहते हैं, यहाँ से जो फारिग होते हैं हम कहते हैं कि पैराप्लेजिक सेंटर के ग्रेजुएट्स हैं। यहाँ से निकलने के बाद इनको हम रिहेबिलिटेट तो कर लेते हैं, हम अपनी तौर पे तो जो कुछ हो सकता है हम कर लेते हैं, लेकिन जब ये अपने अपने गाँव और देहातों और घरों पर जाते हैं तो वहाँ पर इनको फिर बड़ी पिक्यूलियर और मुख्तलिफ किस्म के मसाइल का सामना करना होता है, और अगर कोई मसला फिजिकली है भी नहीं तो जो मुआशरती रवैये हैं हमारे उनकी वजह से वो बेचारे बहुत ज्यादा डिप्रेस होते हैं, लोग उनको मुख्तलिफ नामों से पुकारते हैं और कोई कहता है कि ये देखो ये डिसेबल है और ये मतलब मुख्तलिफ
बुरे नामों से पुकारते हैं, जो दिल आजारी होती है जिनसे उनकी,
और कोई फैसिलिटी नहीं होती है कहीं भी गवर्नमेंट की तरफ से भी, और हमने चूंकि हमारे यहाँ भी अवेयरनेस की भी बहुत कमी है तो लोग अपनी तरफ से भी अपने घरों में भी छोटी छोटी चीजें बड़ी आसानी से घरों के अंदर मॉडिफाई की जा सकती हैं जिससे इस तरह के लोगों की जिंदगी आसान हो। तो ये सारी चीजों को अदराक रखते हुए हमें ये एहसास हो रहा था कि हम पैराप्लेजिक सेंटर के अलावा गवर्नमेंट हर काम नहीं कर सकती है, हमारा ये ख्याल था कि कुछ काम ऐसे हैं जो लोगों को खुद करने चाहिए, और जाहिर है कि यहाँ पे मसाइल बहुत ज्यादा है, वसाइल बहुत कम है, तो इसलिए हमें ये तंजीम बनानी पड़ी और इसका इरादा किया हमने, और यहीं पे यहीं के ग्रेजुएट्स हैं हमारे।
तो ये किस तरह काम करते हैं, इनकी सक्सेस स्टोरी क्या है?
सक्सेस स्टोरी का तो मैं आपको एक एग्जांपल के तौर पे, फॉर एग्जांपल जो इस वक्त हमारा यहाँ पे काबीना है फॉर एग्जांपल इस तंजीम का, तो उसमें मेजॉरिटी जो हमारे लोग हैं वो पैराप्लीजिक्स या क्वाड्रीप्लीजिक्स हैं। एक हमारे विशाल साहब हैं फॉर एग्जाम्पल, वो यहाँ पैराप्लीजिक सेंटर में जब आए थे तो वो मैट्रिक या एफए के स्टूडेंट थे, और यहाँ से वो क्वाड्रीप्लीजिक थे, डाइविंग इंजरी थी उनकी, वो डाइविंग का शेलो वाटर में डाइविंग करते हुए उनकी गर्दन टूट गई थी, गर्दन की हड्डी, और वो क्वाड्रीप्लीजिक हो गए थे, और यहाँ से जाते हुए हमने उनको ये समझाया था कि यू इफ यू कंटिन्यू योर स्टडीज तो आप एक आगे जाके टीचर बन सकते हैं या कोई और भी आप कोई भी चीज बनना चाहें, और आप एक कामयाब एटलीस्ट मतलब उनके केस में हमने उनको ये बता दिया था कि आप एक कामयाब टीचर बन सकते हैं। वो माशाल्लाह टीचर बन गए, एंड दो साल पहले उनको बेस्ट टीचर ऑफ द ईयर अवार्ड भी मिल गया। अब वो हमारे इस इंतहाई एक्टिव किरदार अदा कर रहे हैं, वो अपने जैसे और अपने से बेहतर, यानी कि वो तो खुद क्वाड्रीप्लीजिक हैं लेकिन वो पैराप्लीजिक जो मरीज होते हैं उनके घरों पे जाते हैं, वो अपना पैसा खर्च करते हैं, खुद उनके पास गाड़ी है जो कि मॉडिफाइड है, जो यही पैराप्लीजिक सेंटर में हमने उसको मॉडिफाई किया हुआ है, वो गाड़ी को खुद चला सकता है, उसके हाथों में शोल्डर में और एल्बो में थोड़ी मोमेंट है और वो उस मोमेंट के टाउन से अपनी गाड़ी खुद चलाता है। एक दफा उनको गाड़ी के अंदर आप बैठा दें तो वो अपनी मंजिल पे खुद पहुंच जाते हैं, वो अपने सारे शौक पूरे करता है, खुद अपनी तनख्वाह लेता है, अपनी इनकम है उसकी।
वाह, वाह,
और वो हमारे हमारे रेगुलरली आते हैं, और हमारे जो यहाँ पे मरीज जो एडमिटेड मरीज होते हैं उनको इनकरेज करते हैं। जो हमारे जनरल सेक्रेटरी हैं इस तंजीम के, वो खुद पीटीवी में इंजीनियर हैं और वो ये वॉलंटियर कर रहे हैं अपने टाइम को इस काम के लिए, वो पैराप्लीजिक है और माशाल्लाह इरफान, इंजीनियर इरफान नाम है उनका।
ये सक्सेस स्टोरीज हैं इस इदारे के थ्रू, आप और मजीद जाहिर है कि इसमें और इजाफा ही होगा। अब प्रोग्राम को खत्म होने में बहुत कम वक्त बाकी रह गया, ये बताइए कि आप अमरीका में जाने से पहले भी इस इदारे से वाबस्ता थे, और अब आप जब एक बार फिर आपने इसका चार्ज संभाला तो क्या तब्दीलियां जो आप लेकर आए उसमें आपको आपका वो तजर्बा किस हद तक काम आया जो आपने अमरीका से इस शोबे में किया था?
मैं जब पैराप्लेजिक सेंटर, मैंने 89-91 यहाँ पे काम किया हुआ था एज अ फ्रेश ग्रेजुएट फ्रॉम जेपीएमसी, और मैं यहाँ पे ही मुझे ये जो मेरी लव स्टोरी है माजूर लोगों के साथ, तो ये मेरी वहीं यहीं से शुरू हुई थी यहाँ पे, चूंकि उस वक्त इंटरनेशनल रेडक्रॉस वाज जो वो चला रहे थे इदारे को, तो बहुत उस वक्त भी ठीक ठाक इदारा था उस वक्त के लिहाज से, उस मतलब अगर से कुछ टेक्नोलॉजीज उन्होंने भी इंट्रोड्यूस उस वक्त नहीं की थी यहाँ पे, लेकिन इट वॉज अ गुड ऑर्गेनाइजेशन। میرے جانے کے بعد 1992 سے 2002 تک پھر بہت خراب حالات سے گزرنا پڑا اس ادارے کو, اور تقریباً اس میں میجورٹی جو ماہر لوگ تھے ان کو یہاں سے جانے یہاں کو چھوڑنا پڑا. اور
اب آپ نے کیا اس میں امپروومنٹ کی, جو ڈراسٹک امپروومنٹس اگر آپ کہیں تو؟
میں جب دوبارہ آیا ہوں تو خیر امپروومنٹ تو ایک طرف ہے, ہم نے اس کو تو ریوائیو کرنا پڑا, اس کو ریہیبلیٹ کرنا پڑا اور الحمدللہ اس کو امپروو کرنا پڑا. جو پہلے کی بنسبت اب اس کے بہت زیادہ بہتر ہے اور انٹرنیشنل اسٹینڈرڈس کو, یعنی کہ ناو الحمدللہ ایک تو پورے ملک کو کے اندر ایک فلیگ بیئر ہے کا کردار ادا کر رہا ہے یہ ادارہ فار کمپریہنسو فزیکل ریبلیٹیشن کا. ایٹ دا سیم ٹائم اس کی انٹرنیشنل ریپوٹیشن بھی الحمدللہ بہت اچھی ہے, اور ہم تو یہاں تک کہ ہم نے تو اپنا ایک اسپورٹس ٹیم بنائی ہوئی ہے, اور اس میں ہماری پچھلے جو ایشین پیرالمپک گیمز ہوئی تھی ساؤتھ کوریا میں, اس میں ہمارے 3 کھلاڑی پیرا ایتھلیٹکس سینٹر کو ریپرزینٹ کر رہے تھے. And they were the only players representing Khyber Pakhtunkhwa. اور اسی طرح ہم نے یہاں پہ نئی ٹیکنالوجیز انٹروڈیوس کی. یہاں پہ ہم پہلے جو کیلیپرز یا بریسز بناتے تھے اپنے مریضوں کے, تو وہ بہت پرانی ٹیکنالوجی یہاں یوز ہوتی تھی, اب اس کو ہم نے انٹرنیشنل ریڈ کراس کے تعاون سے اس کو ماڈرنائز کر دیا ہے, اور اس کے علاوہ ہم اپنے مریضوں کا فالو اپ کرنے لگے ہیں, which is not the case anywhere else in Pakistan, کہ ہم ہمارے جو مریض یہاں سے ڈسچارج ہوتے ہیں تو ان کو 5 ضلعوں میں اس وقت ہم یہ پروگرام کر رہے ہیں, انشاءاللہ بہت جلدی پورے صوبے میں شروع کریں گے. اور وہ یہ ہے کہ 6 مہینے تک ڈسچارج ہونے کے بعد ہر مہینے ہماری ٹیم جاتی ہے ان کے گھر پہ, اور گھر میں مریض کو ایوالویٹ کیا جاتا ہے, ان کو انکریج کیا جاتا ہے, کمیونٹی انٹیگریشن میں مدد کی جاتی ہے, چھوٹی موٹی بزنس اگر اس نے کرنی ہو تو اس میں مدد کی جاتی ہے, گھر میں اگر ریمپ نہیں ہے تو ریمپ بنا کے دیتے ہیں, اگر باتھ روم نہیں ہے تو باتھ روم بنا کے دیتے ہیں, اگر کچن اور باتھ روم ویل چیئر ایکسیسیبل نہیں ہے تو اس کو ویل چیئر ایکسیسیبل بنا کے دیتے ہیں. یعنی آپ یوں سمجھے کہ ہم ان کو 6 مہینے تک ہماری یہ کوشش ہوتی ہے کہ وہ اس قابل ہو جائے کہ وہ اپنے گھر کے انوائرمنٹ میں اور اب جو ماحول ہے اس میں وہ فٹ ہو جائے اور وہ ایک
کارآمد شہری بن جائے اور دوسروں کو بھی سپورٹ کرنے کے قابل ہو سکے. کوئی میسج دینا چاہیں اس وقت ان لوگوں کے لیے, وہ ان مخیر حضرات کے لیے جن تک ہمارا یہ پروگرام پہنچ رہا ہے, کہ کیا کر سکتے ہیں وہ ایسے ہی دوسرے ادارے قائم کرنے کے لیے؟
جی, میرا پیغام مختصرا یہ ہے کہ اس طرح کی اداروں کی بہت شدید ضرورت ہے. ہم تو صرف ایک سیگمنٹ کو سرو کر رہے ہیں یہاں پہ جو کہ اسپائنل کارڈ انجری ہے, اور یہ بھی کافی نہیں ہے, اب ہر صوبے میں کم سے کم ایک تو ہونا چاہیے اس طرح کا ایک سینٹر. لیکن یہ تو اسپائنل کارڈ انجریز ہے, جو ہیڈ انجریز کے مریض ہیں, جو ابھی چترال سے کال آئی تھی فار ایگزامپل, جو معذور سی پی کے بچے ہیں فار ایگزامپل, کچھ ایسی بھی گھرانے اور گھر ہیں جہاں پہ 4-4 اور 5-5 معذور بچے ہیں, اور وہ ایسی بھی گھر ہیں جہاں پہ وہ بچے 25 اور 30 اور 40 سال تک کی عمریں ہو چکی ہیں, اور ماں باپ کی عمر جو ہے نا 70 اور 80 سال میں ہے, اور وہ بےچارے 4-4 معذور بچوں کی نگہداشت کر رہے ہیں.
تو بہت ضروری ہے, بہت ضروری ہے کہ ایسے بہت سے ادارے جو بھی قائم کرنا چاہے مل کر قائم کریں, انڈیویجولی قائم کریں, مخیر حضرات اس کی طرف توجہ دیں اور حکومتیں اس پر مزید غور و فکر کریں اور ایسے مزید مراکز قائم ہوں. بے حد شکریہ الیاس الہ صاحب. آج کے پروگرام کو سمیٹنے کا وقت ہوا. ہم اپنے سننے والوں کو بتا دیں کہ وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہمارے مہمان تھے ایک ممتاز ماہر پاکستانی امریکی فزیو تھراپسٹ الیاس سید, جو حیات آباد پشاور میں قائم ادارے پیراپلیجک سینٹر میں سی ای او کے طور پر خدمات انجام دینے کے ساتھ ساتھ ایک ممتاز فلاحی ادارے ہیلپنگ ہینڈ فار ریلیف اینڈ ڈیولپمنٹ یو ایس اے کے پاکستان میں قائم کمپریہنسو فزیکل ریہیب پروگرام کے لیے رضاکارانہ طور پر مینیجنگ ڈائریکٹر کی ذمہ داریاں بھی سنبھالے ہوئے ہیں. ہمارے مہمان الیاس سید چیئرمین ہیں معذور افراد کے حقوق اور مسائل کے بارے میں آگہی پھیلانے والے ادارے فرینڈز آف پیراپلیجکس کے, جبکہ وہ لوئر دیر میں یتیموں اور نادار افراد کی تعلیم اور مالی مدد کے لیے کوشاں فلاحی ادارے کرسنٹ ویلفیئر پروگرام کے لیے بھی چیئرمین کے طور پر خدمات انجام دے رہی ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/YasminJameelVOAUrdu. مصیبت اور تکلیف میں مبتلا افراد کی زندگیوں میں آسانیاں پیدا کرنے کا ایک خاصا مشکل خواب دیکھنے والے اور اس خواب کو پورا کرنے کے لیے کوشاں اس عام سے پاکستانی امریکی کی یہ خاص سی کہانی سن کر اگر ہمارے سننے والوں میں سے کسی ایک نے بھی اس سے ملتا جلتا انسانی ہمدردی پر مبنی کوئی چھوٹا سا خواب بھی دیکھ لیا اور اسے پورا کرنے کا عزم کر لیا تو ہم سمجھیں گے کہ پروگرام ہر دم رواں ہے زندگی کا گویا ایک بڑا خواب پورا ہو گیا۔ ہمارے پروگرام کے پروڈیوسر تھے سعدیہ اسد اور انجینئر تھے واسکو والرچ۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔